यो धुनसँगै हाम्रो नमस्कार आदरणीय श्रोता, हामीले यो धुन मार्फत तपाईँलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू कार्यक्रम सुन्न निम्ति आएका हौँ। हाम्रो निम्तो स्वीकार्दै अबको 15 मिनट हामीसँगै रहनुहोला। तपाईँले यो कार्यक्रम नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट www.pri.gov.np गएर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्न नीति अनुसन्धान प्रतिष्ठान तपाईँलाई हरेक महिनाको दोस्रो र चौथो बुधबार बिहान 7:40 बजे यसरी नै निम्त्याउनेछ। आजको कार्यक्रममा हामी तपाईँलाई नीति अनुसन्धान प्रतिष्ठानका विषयगत विधाबारे जानकारी, विज्ञसँग नीति सम्बन्धी 3 प्रश्नमा प्राध्यापक डाक्टर सूर्यराज आचार्यसँग 3 प्रश्न, श्रोता सहभागिता अन्तर्गत तपाईँले पठाउनुभएका जिज्ञासामा सम्बन्धित विज्ञको जवाब र समय बाँकी रहेमा अन्य विविध विषयवस्तुहरू पस्कनेछौँ।
श्रोता यहाँहरूलाई विदितै छ, नीति अनुसन्धान प्रतिष्ठानले सरकारको लागि थिङ्क ट्याङ्कको काम गर्छ भन्ने कुरा, देशलाई चलायमान बनाउन सरकारलाई विविध क्षेत्रमा विविध किसिमको नीतिको आवश्यकता पर्दछ अनि यस्ता नीति बनाउन व्यापक अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। नीति अनुसन्धान प्रतिष्ठानले सम्पूर्ण क्षेत्रहरूलाई 5 विषयगत विधा मार्फत अनुसन्धानका परियोजनाहरू कार्यान्वयन र सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। यी 5 विधाहरूमध्ये पहिलो विधा हो विकास, पूर्वाधार र आर्थिक मामिलाहरू। यस अन्तर्गत विकास सम्बन्धी मुद्दाहरू, पूर्वाधार विकास र आर्थिक मामिला विकास सम्बन्धी अध्ययन अनुसन्धान पर्दछन्।
दोस्रो हो सुशासन र सार्वजनिक सेवा प्रवाह, जस अन्तर्गत सुशासन र सार्वजनिक सेवा प्रवाहका विविध विषयवस्तुहरूको अध्ययन अनुसन्धान गरिन्छ। तेस्रो हो राजनैतिक र सामाजिक मामिलाहरू, जस अन्तर्गत राजनैतिक मुद्दाहरू, सामाजिक विकास, गरिबी र असमानता अनि लैङ्गिक समावेशी मामिलाहरूको अध्ययन अनुसन्धान गरिन्छ। चौथो हो राष्ट्रिय हित, परराष्ट्र नीति र रणनीतिक मामिलाहरू, जस अन्तर्गत राष्ट्रिय हित, परराष्ट्र नीति, रणनीतिक मामिला र सुरक्षा मामिलाको अध्ययन अनुसन्धान गरिन्छ।
पाँचौं हो विज्ञान, प्रविधि र वातावरण, जस अन्तर्गत विज्ञान, प्रविधि र नव प्रवर्धन, पर्यावरण, वातावरण र जलवायु परिवर्तन अनि कृषि तथा प्राकृतिक स्रोत साधनहरूको अध्ययन अनुसन्धान गरिन्छ। नीति अनुसन्धान प्रतिष्ठानले जति पनि विषयवस्तु र विधाहरूको अध्ययन अनुसन्धान गर्छ ती सबै यी 5 विषयगत विधा मार्फत गर्दछ। यसैले यी 5 विषयगत विधाले नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्षेत्र र कार्यदेशको प्रतिनिधित्व गर्दछ।
आजको 3 प्रश्न हामीले पूर्वाधार विज्ञ प्राध्यापक डाक्टर सूर्यराज आचार्यसँग राखेका छौँ। जापानको टोकियो विश्वविद्यालयबाट पूर्वाधार निर्माण तथा क्षेत्रीय विकासमा विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर आचार्यले जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बद्ध इन्स्टिच्युट फर ट्रान्सपोर्टेसन पोलिसी स्टडिजको थिङ्क ट्याङ्क समूहमा रही कार्य गरिसक्नु भएको छ। प्राध्यापक डाक्टर सूर्यराज आचार्यले थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, मलेसिया, चीन, भारत, फिलिपिन्स लगायतका देशहरूको पूर्वाधार विकास नीति निर्माणमा सहयोगी हुने अनुसन्धान परियोजनाहरूको नेतृत्व गरिसक्नु भएको छ। प्रतिकूल अवस्थामा अवसर र जोखिम दुवै बराबरी देख्नुहुने प्रोफेसर डाक्टर सूर्यराज आचार्यसँग नीति सम्बन्धी आजका 3 प्रश्न।
कार्यक्रममा यहाँलाई स्वागत छ।
हस् धन्यवाद।
मेरो पहिलो प्रश्न, यहाँसँग मित्र राष्ट्र जापानको टोकियो स्थित थिङ्क ट्याङ्कसँग कार्य गरेको अनुभव छ, अन्य विदेशका थिङ्क ट्याङ्कको बारेमा पनि राम्रो जानकारी राख्नुहुन्छ, नेपालको परिप्रेक्ष्यमा थिङ्क ट्याङ्कको महत्त्व वा औचित्य कस्तो देख्नुहुन्छ?
अब यो एकदमै औचित्य छ, किनभने अहिलेसम्म हामी जुन चाहे विकासका कुरा गरौँ अथवा अन्य सार्वजनिक नीति निर्णयका कुराहरू भन्यौँ भने हाम्रो एउटा के सोच बनेको छ भने हाम्रा नीतिहरू ठिक छन्, कानुनहरू ठिक छन्, तर कार्यान्वयन गलत भयो भन्ने। यो हाम्रो बुझाइ नै गलत छ, किनभने हामीले जुन नीति निर्माणहरू गर्दाखेरि चाहिँ त्यसलाई पर्याप्त गृहकार्य नगरिकन हचुवाको आधारमा हामी कानुन बनाउँछौँ, नीति बनाउँछौँ। त्यसैले कानुन बनेको एक वर्ष नपुग्दै त्यो कानुन विवादमा आउँछ अनि त्यसले कार्यान्वयनमा समस्या ल्याउँछ। त्यसले गर्दाखेरि अब यो अन्तर्राष्ट्रिय अनुभव नै भन्नुभयो भने ती देशहरूमा, सम्पन्न देशहरूमा एउटा नीति निर्माणको प्रक्रियामा पहिलो काम के गर्छन् भने हामी जुन गृह कार्य भन्छौँ त्यो गृह कार्य भनेको त्यसमा प्राज्ञिकताको वैज्ञानिक वस्तुनिष्ठ त्यसको विश्लेषण, त्यसका सूचनाहरू सङ्कुलन गर्ने र अझ अरू देशहरूमा पनि त्यसको अनुभव कस्तो छ भनेर ती सबै कुराहरूमा अध्ययन अनुसन्धान। अब त्यो अनुसन्धान चाहिँ के हुन्छ भने विश्वविद्यालयमा मास्टर्सको लागि, विद्यावरिधिको लागि बुझाउने थेसिसको अनुसन्धानभन्दा फरक हुन्छ। वैज्ञानिक हिसाबमा वैज्ञानिक पद्धति त्यस्तै हो तर त्यो व्यावहारिक र सरकारी एजेन्डामा जोडिने सान्दर्भिकता पनि हुनु पर्यो र खास गरी थिङ्क ट्याङ्कले त्यस्ता कुराहरू एउटा वैज्ञानिक पद्धति अप्नाएर त्यसमा एउटा व्यावहारिक र चाहिने सान्दर्भिकताका मुद्दाहरूमा कस्तो नीति निर्माण र निर्णय हुनुपर्छ भन्ने कुरो निर्णयकर्ताहरूलाई एक हिसाबले भनियो भने त्यो एउटा पृष्ठभूमिको एउटा तपाईँको सूचना र चाहिँ त्यो विश्लेषणहरू प्रस्तुत गर्ने खास गरी त्यो काम हो। र हाम्रो अहिले जुन सार्वजनिक नीतिको तहमा अथवा सरकारका काम कारवाहीमा जे समस्याहरू कार्यान्वयनमा देखेका छौँ त्यसको समाधानको रूपमा यो थिङ्क ट्याङ्कको अत्यन्तै औचित्य छ र अत्यन्तै सान्दर्भिकता म देख्दछु।
यहाँलाई दोस्रो प्रश्न, नीति अध्ययन प्रतिष्ठानबारे यहाँको धारणा के रहेको छ, यसलाई के सुझाव दिन चाहनुहुन्छ?
अब के छ भने हेर्नुहोस्, यो थिङ्क ट्याङ्कको हामीले कुरा गरौँ जस्तो भने जस्तो अमेरिका सम्पन्न देश देखिन्छ, त्यहाँको सरकारको पनि, त्यहाँ केही समस्या हुँदाखेरि पनि त्यहाँको सरकारको र समाजकै बौद्धिक तहको मिडियाको जबरजस्त उनीहरू आफ्नो राष्ट्रिय स्वार्थ सही कुरा के हो भन्नेमा एकदमै मन्थन भएर जुन त्यहाँ कुरा आउँछ त्यसमा महत्त्वपूर्ण रोल थिङ्क ट्याङ्कको छ। हजारौँ थिङ्क ट्याङ्क छन्, त्यहाँ पार्टीसँग सम्बद्ध थिङ्क ट्याङ्क छन्, न्युट्रल थिङ्क ट्याङ्क छन्, सरकारी निकायका थिङ्क ट्याङ्क छन्। त्यसैले अब नेपालमा चाहिँ त्यो चाहे सरकारी तवरको भन्नुहोस्, चाहे गैर सरकारी तवरको भन्नुहोस्, हामी कहाँ थिङ्क ट्याङ्क भएनन्। थिङ्क ट्याङ्क भनेर जुन विदेशी दाताका केही आइएनजिओहरूबाट सञ्चालित आइएनजिओहरू छन् ती थिङ्क ट्याङ्क होइनन्। वास्तवमा त्यो त एउटा साँच्चै भनियो भने एउटा प्रोफेसनल पेसागत नैतिकताको हिसाबले पनि उहाँहरूले चाहिने ती चाहिने एउटा लभिङ गर्ने अर्गनाइजेसनहरू हो। त्यसैले यो थिङ्क ट्याङ्कको जुन सुरुवात हुनुपर्ने अलि पहिल्यैदेखि यो पहिल्यै हुनुपर्ने कुरा थियो त्यो चाहिँ भइरहेको थिएन र नेपाल सरकारले जुन पिआरआई थिङ्क ट्याङ्कको चाहिँ कन्सेप्ट एउटा त्यसको अवधारणा ल्याएर कार्यान्वयन समेत गरेर अब त्यसको कानुनी व्यवस्था पनि हुँदैछ। यो अत्यन्तै चाहिने महत्त्वपूर्ण र पहिल्यै हुनुपर्ने कुरा ढिलो भए पनि यो एकदमै सही निर्णय हो र यसमा जुन सार्वजनिक नीति निर्माण, कानुनहरू निर्माण र सरकारले गर्नुपर्ने महत्त्वपूर्ण निर्णय ती एजेन्डाहरूको पृष्ठभूमिमा गर्नुपर्ने अध्ययन अनुसन्धानको गृह कार्यकोमा पिआरआईले खास गरी यो सरकारी तवरको थिङ्क ट्याङ्कको अत्यन्त महत्त्वपूर्ण भूमिका हुन्छ। अब मेरो सुझाव के छ भने पक्कै पनि पिआरआईलाई अहिले नयाँ निकाय भएको हुनाले र खास गरी यो थिङ्क ट्याङ्कको समग्र एउटा अवधारणा नै हाम्रो राजनीतिको नेतृत्व तहमा र खास गरी कर्मचारी संयन्त्रमा यसको बुझाइ अत्यन्त फितलो छ र फितलो मात्र होइन कहिलेकाहीँ चाहिँ यसरी कर्मचारी संयन्त्रभन्दा बाहिर रहेर एउटा प्राज्ञिक हिसाबले, वैज्ञानिक हिसाबले, वस्तुनिष्ठ हिसाबले सरकारका नीति निर्माणका कुराहरू बहस हुने कुरालाई कहिलेकाहीँ सरकारका निकायहरूलाई सौता लाग्ने भन्छौ नि एउटा प्रतिस्पर्धीको रूपमा हेर्ने मनोविज्ञान कता कता देखिन्छ। म खास गरी सबभन्दा पहिला सरकारी निकायहरूलाई के आग्रह गर्न चाहन्छु भने तपाईँहरूले पिआरआईलाई एउटा सहयोगी संस्थाको रूपमा लिइदिनुहोस्। खास गरी अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सरकारका अरू मन्त्रालय विभागहरूले यो संस्था यो भर्खरै चाहिने भ्रूण यसको चाहिने बालक छ, यसलाई यसका सीमितताहरू होलान्, आफ्नै सीमितताहरू होलान् र त्यसलाई सुरुको केसमा हामीले चाहिने शङ्काको लाभ दिएर सबै पक्षहरूले यसलाई जगेर्ना गरेर यसको विकासमा सक्दो आफ्नो क्षेत्रबाट, सरकारभित्रको क्षेत्र, प्राज्ञिक क्षेत्र, हामीहरू जस्तो पेसागत विभिन्न हाम्रा पेसागत सङ्घ संस्थाहरू छन् उहाँहरूले पनि यसलाई एउटा सकारात्मक रूपमा लिनुपर्ने जरुरी छ।
मेरो अन्तिम तथा तेस्रो प्रश्न, नीति अध्ययन प्रतिष्ठान जस्तो सरकारी संस्थालाई सुदृढीकरण गर्न सरकार, प्राज्ञिक वर्ग र अरू सरकारवाला सङ्घ संस्थाले के गर्नु पर्ला जस्तोलाई यहाँलाई लाग्छ?
पहिलो कुरा के बुझ्नु पर्यो भने म खास गरी राजनीतिक उच्च तहको नेतृत्वको र कर्मचारी तहको म के ध्यान आकर्षण गराउन चाहन्छु भने थिङ्क ट्याङ्क भनेको त्यसको कार्यशैली यो कर्मचारी प्रशासनभन्दा नितान्त फरक हुन्छ, राजनीतिक पार्टीका संस्थाभन्दा नितान्त फरक हुन्छ। त्यसलाई विचारमा स्वतन्त्रता दिनुपर्छ। त्यो थिङ्क ट्याङ्कले के गरिदिनु पर्यो भने नेपाल सरकारले कुनै सरकारको अथवा मन्त्रालयको अथवा प्रधानमन्त्रीकै दृष्टिकोणमा पनि उसले खुलस्त स्वतन्त्र भएर आलोचना गर्न सक्ने किसिमको एउटा त्यस्तो किसिमको वातावरण राजनीतिक तहको नेतृत्वकोले दिन सक्नुपर्छ। र सँगसँगै हामीहरू जुन अब एउटा प्राज्ञिक विशाल एउटा चाहिँ नि तपाईँको चाहिँ नि फराकिलो दायराको एउटा प्राज्ञिक समुदाय छ, त्यसले पनि हामीले के पिआरआईलाई कसरी हेरिदिनु पर्यो भने यो संस्था हामी प्रत्यक्ष त त्यसमा समावेश नभए पनि यो चाहिँ यसको कार्यशैलीको हिसाबले समग्र एउटा बौद्धिक विकासको लागि प्राज्ञिक सोचका कुरा नीति निर्माणमा कसरी जोडिने भन्ने कुरा पिआरआईले एउटा पुलको रूपमा काम गर्छ। र यो संस्थालाई चाहिँ हामी त्यो भित्र भए पनि नभए पनि यो एउटा समग्र प्राज्ञिक समुदायको बौद्धिक समुदायको मियो भएर त्यसको एउटा सम्भागको रूपमा नवीनतम सोचहरू नवीनतम कुराहरू सरकारको नीति निर्माणसम्म पुर्याउने एउटा साधनको रूपमा बनेर हामी त्योभन्दा बाहिरकोले पनि पिआरआईले त्यसरी सहयोग गर्न जरुरी छ र पिआरआई पनि उदार हुनु पर्यो।
हस् त डाक्टर सूर्य राज आचार्यज्यू, जुन समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँले पनि मेरो कुरा राख्ने मौका दिनुभयो, हार्दिक आभार व्यक्त गर्छु।
श्रोता मित्र, अबको पालो श्रोता सहभागिता अन्तर्गत तपाईँले नै पठाउनु भएको जिज्ञासाको
आज हामीलाई इमेल मार्फत बटुकुमार शर्माको जिज्ञासा प्राप्त भएको छ। उहाँ लेख्नुहुन्छ, नीति अनुसन्धान प्रतिष्ठानले युवा अनुसन्धानकर्ताहरूलाई के कस्तो सहयोग उपलब्ध गराउन सक्छ, साथै यहाँहरूले विदेशमा रहेका नेपाली विज्ञहरूको समेत साथ र सहयोगको कुरा गर्नुभएको छ। उच्च शिक्षा भएका विज्ञहरू त विदेशी रहेको परिप्रेक्ष्यमा विदेशमा रहेका नेपाली विज्ञलाई नेपाल ल्याउन सेवा र सुविधाको दृष्टिकोणले सम्भव होला र? श्रोता मित्र, हामीले तपाईँको जिज्ञासालाई नीति अनुसन्धान प्रतिष्ठानका कामु प्रबन्धक डाक्टर मुकुन्द राज कटेल समक्ष राखेका थियौँ। तपाईँको जिज्ञासामा उहाँको जवाब यस्तो रह्यो।
हामीसँग युवा अनुसन्धानकर्ताहरूलाई अनुसन्धान प्रक्रियामा सामेल गर्ने केही कार्यक्रमहरू छन्। ती कार्यक्रमहरू मार्फत हामीलाई आशा छ सकेसम्म बढी यहीँ रहनुभएका युवा अनुसन्धानकर्ताहरू सामेल हुनुहुन्छ। पहिलो हाम्रो कार्यक्रम चाहिँ हामीसँग उपलब्ध अवसर या स्पेस चाहिँ हाम्रै कार्यक्रमहरूमा उहाँहरूलाई प्रत्यक्ष सामेल गराउने, अर्थात् रिसर्च प्रोसेसमा सामेल गराउने, अनुसन्धानका अरू प्रक्रियाहरूमा सामेल गराउने, एनालिसिसका कुराहरूमा सामेल गराउने, कुनै विषयमा अनुसन्धानमूलक लेख रचनाहरू लेख्न अभिप्रेरित गर्ने लगायतका अवसरहरू हामी स्पेसहरू हामी आफैले दिन्छौँ। त्यही क्रममा अहिले हाम्रा केही साथीहरू परामर्शदाताको रूपमा काम गरिरहनु भएको छ, केही अनुसन्धानकर्ताको रूपमा काम गरिरहनु भएको छ। हाम्रा इन्टर्नको रूपमा काम गर्ने साथीहरूले पनि सानोतिनो अनुसन्धानको कामहरू गरिरहनु भएको छ, कम्तीमा मास्टर्स डिग्री हासिल गर्नुभएको हाम्रो साथीहरू हुनुहुन्छ इन्टर्नहरू। त्यसैले हामीसँग केही आफ्नै स्पेसहरू छन्, संरचनात्मक स्पेसहरू, कार्यक्रमगत स्पेसहरू। त्यो सँगसँगै हामी युवा अनुसन्धानकर्ताहरूलाई अनुसन्धान प्रक्रियामा सामेल हुने वातावरण तयार गर्न पनि लागिरहेछौँ। हामी आफैले मात्रै उहाँहरूलाई परिचालन गर्ने स्थिति रहन्न, त्यो मात्रै पर्याप्त हुँदैन, त्यो उहाँहरू परिचालन हुने वातावरण पनि बन्नुपर्छ। त्यसको लागि हामी सरकारसँग काम गरिरहेका छौँ, विश्वविद्यालय र थिङ्क ट्याङ्कहरूसँगको सहकार्यमा युवाहरूलाई लाउनु कसरी परिचालित गर्न सकिन्छ भन्ने कुरामा हाम्रो छलफल भइरहेछ, सहकार्य भइरहेछ। यही क्रममा खेलकुद तथा युवा मन्त्रालयले हामीलाई स्वयंसेवक परिचालन सम्बन्धी नीति ड्राफ्ट गर्न अनुरोध गरेका छ। हामी त्यो नीति ड्राफ्टको प्रक्रियामा छौँ। स्वयंसेवक परिचालन भन्ने बित्तिकै युवाहरू नै हाम्रो मस्तिष्कमा आउँछ, त्यसैले बढी से बढी युवाहरूलाई त्यसमा पनि विज्ञ दक्ष अनुसन्धानकर्ता साथीहरूलाई युवा साथीहरूलाई परिचालन गर्न सकिन्छ भन्ने हामी अध्ययन गरिरहेछौँ। अध्ययनको आधारमा सिफारिस गर्छौँ, त्यो एउटा प्रक्रिया होला जस्तो मलाई लाग्छ। जहाँसम्म अर्को पक्ष छ, विदेशमा रहनुभएका विज्ञहरूलाई कसरी ल्याउने, अब यसको चाहिँ अलिकति भावनात्मक कुराको हिसाबले म उत्तर दिउँ। अब हामी त्यो अनुसारको शर्त सुविधा दिन सक्दैनौँ जुन शर्त सुविधा उहाँहरूले विदेशका विश्वविद्यालय थिङ्क ट्याङ्कहरूले दिइरहेछन्। अब त्यसमा लुकाउनु पर्ने अर्को कुरा गर्नुपर्ने जरुरी नै छैन, तर देश विकास गरौँ, देशमा देशको नीति निर्माणमा चाहिँ एउटा नवप्रवर्धन ल्याउँ, हामी नीतिलाई सकेसम्म बढी यो एभिडेन्स बेस्ड बनाउन, इफेक्टिभ बनाउन हामी पनि सहभागी हुन्छौँ। यसले अहिले देशले देखिरहेको सपना पुरा गर्न सहयोग गर्छ भन्ने एउटा मातृभूमिप्रतिको श्रद्धा आस्थासहित उहाँ साथीहरू पनि सामेल हुनुहुन्छ भन्ने मेरो हाम्रो विश्वास छ। यसका लागि हामीले पनि केही स्पेसहरू क्रिएट गरेका छौँ। अहिले एउटा विज्ञहरूको सूची बनाइरहेका छौँ हामी।
श्रोता, अब बिदा लिने पालो। हाम्रो निम्तो स्वीकारी कार्यक्रम पुरा सुनिदिनु भएकोमा नीति अनुसन्धान प्रतिष्ठान यहाँहरूप्रति आभार प्रकट गर्दै आजको लागि आज्ञा चाहन्छ। हवस् त, नमस्कार।